नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
सबै सरकारी कार्यालयहरूको काम एउटै सूचना प्रविधि प्रणाली मार्फत हुन सकोस् भनी अहिले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालित छ। यसको कार्यान्वयनको अवस्था के छ भनेर तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौं अनि राष्ट्रिय समाचार समितिका पछिल्ला कार्य प्रगतिका सम्बन्धमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग पनि आज हामी कुराकानी गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
जोगिनुस् हजुर
दिउँसो भन्दा साँझ बिहान चिसो हुन्छ धेर न्यानो लुगा लगाएर हिँडौ बाहिर फेर बुढा बुढी बाल बच्चाको विशेष ध्यान राखौ दमखो कि निमोनिया हुनबाट जोगाऊ
चिसो लाउला रोगले साताउला तातो पानी पिउनाले जोगाउला।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
सबै सरकारी कार्यालयको कामलाई छिटो छरितो र पारदर्शी बनाउने उद्देश्यले अहिले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालित छ। यसको कार्यान्वयनको अवस्था के छ भनेर तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
सरकारले यसै आर्थिक वर्षदेखि सबै सरकारी निकायमा लागू गर्ने गरी शुरू गरेको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रभावकारी देखिएको छ। आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रममा सरकारी सेवालाई प्रभावकारी बनाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने नीति सरकारले अगाडि सारेसँगै सिंहदरबारभित्रका कार्यालयहरूबाट यो प्रणाली लागू गरिएको सूचना प्रविधि विभागले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा भने गत वर्षको असोज 1 गतेदेखि नै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू गरिएको र मन्त्रालय अन्तर्गतका विभागमा गत वर्षकै माघ 1 गतेदेखि शुरू गरिएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। यस्तै सबै संघीय मन्त्रालयमा भने यही चालू आर्थिक वर्षको शुरूबाट लागू गर्ने योजना अनुसार संचार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोग राष्ट्रिय किताबखाना रक्षा मन्त्रालय हुलाक सेवा विभाग लगायतका 26 कार्यालयमा यसको प्रयोग शुरू भइसकेको र अन्य कार्यालयहरू पनि रजिस्ट्रेशनको क्रममा रहेको सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठले जानकारी दिनुभयो।
हामीले अहिले सरकारी निकायहरू सबैमा लागू गर्ने भन्दा पनि सिंहदरबारभरिका निकायहरूलाई चाहिँ क्रमशः लागू गर्दै लैजाने छ। हाम्रोमा अहिलेको डाटा अनुसार 49 निकाय चाहिँ हामीले युजर नेम र पासवर्ड उपलब्ध गराइसकेका छौँ कार्यालय व्यवस्थापन सञ्चालनको लागि पनि। हाम्रो 26 निकाय चाहिँ राम्ररी सञ्चालनमा ल्याएका छन्। अहिले हामी चाहिँ सिंहदरबार परेको जस्तै अहिले भनौँ न संचार तथा सूचना प्रविधि मन्त्रालयले पनि युज गरिरहेछ, हुलाक सेवा विभागले युज गरिरहेछ, रक्षा मन्त्रालय, भौतिक पूर्वाधार सहायता व्यवस्था मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय, सड़क विभाग यिनीहरू गरेर जम्मा 49 निकायलाई चाहिँ हामीले युजर नेम पासवर्ड दिइसकेका छौँ। त्यसमध्ये चाहिँ राम्ररी युज गर्ने निकायको रूपमा चाहिँ हामीले 26 निकाय चाहिँ राम्ररी युज गरेका छौँ। मेन त यो डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तर्गतको 8 सेक्टर 80 इनिसिएटिभ अन्तर्गत कागज रहित सरकारको एउटा पहलको रूपमा हामीले थालनी गरेका हो। यसको फाइदाको कुरा गर्ने हो भने जुन सरकारी निकायहरूले यो लागू हुनुभन्दा अगाडि चाहिँ छुट्टाछुट्टै निकायले छुट्टाछुट्टै किसिमले चाहिँ अफिस अटोमेसनहरू सञ्चालन गरेका थियो होइन, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली नभनिकन आफ्नै छुट्टाछुट्टै किसिमको गरेका थियो भने यो विस्थापित हुने भए भनेपछि हाम्रो सिस्टममा सञ्चालन गर्न सक्यो। युजर नेम र पासवर्ड दिइसकेपछि उहाँहरूले आफ्नो कार्यालयको कन्फिगरेसन मिलाइसकेपछि यो चाहिँ सिस्टम सरल रूपमा सञ्चालन गर्न सक्ने भयो भनेपछि चाहिँ टेक्निकली रूपमा चाहिँ सबै कुरा चाहिँ सूचना प्रविधि विभागले हेर्ने भयो भने उहाँहरूले चाहिँ युजरको रूपमा युज गरे पुग्छ। त्यसले गर्दाखेरि फाइदा विषयमा छ अनि सञ्चालन र व्यवस्था गर्दा लाग्ने खर्च चाहिँ भनौँ न जनशक्तिको प्रयोग पनि कम हुने, खर्च पनि कम लाग्ने भयो। एकीकृत भनेको सेन्ट्रली रूपमै इस्टाब्लिस हो, विभागमा हुन्छ सबै कुराहरू, विभागले नै क्लाउडमा राखेको छ। त्यसले गर्दाखेरि यसलाई चाहिँ अरू निकायहरूलाई चाहिँ त्यति बोझ पर्दैन, धेरै सजिलो किसिमले हामीले यसलाई चाहिँ सञ्चालनमा ल्याएका छौँ।
प्रविधिको बढ्दो प्रयोगसँगै सबै सरकारी सेवालाई पेपरलेस बनाउने र डिजिटल माध्यमबाट अगाडि बढाउने लक्ष्यका साथ सरकारले सबै सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्न लागेको हो। संघीय मन्त्रालय र केन्द्रीय कार्यालयहरूमा यसै आर्थिक वर्षको अन्त्यसम्ममा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको र शुरूमा सिंहदरबारभित्रका सबै मन्त्रालय र निकायमा लागू गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। पक्कै पनि नयाँ प्रविधिको प्रयोगमा चुनौती त अवश्य पनि आउने गर्दछ, तर यसले कार्यालयका कामकाजलाई छिटो छरितो सरल सहज र पारदर्शी बनाउन सकिने पनि विभागको विश्वास छ। कतिपय सरकारी कर्मचारीहरू प्रविधिमा अभ्यस्त नहुँदा यसमा अप्ठ्यारो परेको र त्यसलाई चिर्दै अगाडि बढ्न विभाग लागि परेको सूचना प्रविधि विभागका महानिर्देशक श्रेष्ठ बताउनुहुन्छ।
सरकारी निकायहरू प्राय कर्मचारीहरू चाहिँ अब अलिकति चाहिँ ट्रेडिसनल टाइपका कर्मचारीहरू छन्। धेरै जस्तो सरकारी कर्मचारी जुन फाइलिङ ढड्डामा विश्वास गर्ने हुन्छन् त, हाम्रो फाइलहरू इलेक्ट्रोनिक गऱ्यो भने हराउँछन् यता छन् हामी खोज्न गाह्रो हुन्छ भन्ने हिसाबका चाहिँ ट्रेडिसनल पनि छन्। नयाँ जेनेरेसनहरू चाहिँ अलिकति चाहिँ कम्प्युटरमा अभ्यस्त छन्, त्यसले गर्दाखेरि उहाँहरूको नयाँ कर्मचारीहरूले चाहिँ विश्वास गर्छन् हाम्रो काम कारवाहीमा सेवा दिनेमा चाहिँ आइटी युज गर्नुपर्छ भन्ने। अलिकति नयाँ जेनेरेसनहरू छन् उहाँहरूलाई चाहिँ बुझाउन सजिलो, पुरानो चाहिँ अलिकति सिग्नेचरमै विश्वास गर्ने हुन त हामीले डिजिटल सिग्नेचर उपलब्ध गराएको छौँ, डिजिटल सिग्नेचर गर्न सकिन्छ। कुनै चिठी सूचना प्रविधि विभागबाट मैले नेपाल पठाउनु पर्यो अथवा चाहिँ सञ्चार मन्त्रालय पठाउनु पर्यो भने कर्मचारी त चाहिएन, कार्यालय सहयोग चाहिएन, सिस्टममै जाने भयो, सजिलो हुने भयो। ट्रेन छैन, कम्प्युटरको पक्ष छैनन्, चलाउन नजान्नेहरू पनि छन्। त्यसले गर्दाखेरि अलिकति चाहिँ त्यसमा चुनौतीहरू छन्। हामीले फेसबुक युट्युबहरू अहिले पुरानो जेनेरेसनले पनि चलाछन्, नयाँ जेनेरेसन त त्यत्तिकै चलाइरहेछन्। अब मान्छेको उसमा पनि भर पर्छ, हामीले ट्रेनिङ पनि गरेका छौँ। अब यस वर्षमा चाहिँ हामीले 340 जनालाई ट्रेनिङ दियौँ, यो वर्ष यो 4-5 महिनाको भरमा 340 जना कर्मचारीलाई ट्रेनिङ दियौँ र हामीले सरकारी कर्मचारीहरूले सम्बन्धित निकायमै गएर हाम्रो कर्मचारी 2-3 जना गएर त्यहाँ चाहिँ ट्रेनिङ दिएका छ। 13 निकायमा हामीले ट्रेनिङ दियौँ 340 जनालाई।
अन्य काममा व्यस्त भइरहेको बेलामा पनि काम गर्न सकिने भएकाले छिटो हुने गरेको भन्दै हाल जति ठाउँमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिएको छ ती कार्यालयका काम निकै प्रभावकारी देखिएको पनि विभागले जनाएको छ। सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरी कागजी प्रक्रियालाई विस्थापित गर्दै लगिने सरकारको लक्ष्य अनुसार यो प्रणाली विस्तार गर्न थालिएको हो। यसै गरी डिजिटल नेपाल फ्रेमवर्क 2076 प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल सहज सुलभ र पारदर्शी बनाइने नीति लिएर सरकारका कामकाज अगाडि बढाउने सरकारको लक्ष्य रहेको छ। यसका लागि सूचना प्रविधि विभागले कर्मचारीहरूलाई विभिन्न तालिमको व्यवस्था गरी थप प्रभावकारी ढंगले अगाडि बढाउन लागि परेको बताउनुहुन्छ विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ।
साउन 1 गतेदेखि अहिलेसम्मको अवधि हिसाब गर्दाखेरि हाम्रो चाहिँ अब दर्ता सिस्टमबाट दर्ता भएको चाहिँ 18,710 चिठीहरू दर्ता भएको देखियो भने चाहिँ चलानी चाहिँ 4,051 चिठी देखिन्छ भने टिप्पणी चाहिँ 1,125 टिप्पणी सिस्टमबाट चाहिँ जेनेरेट भएर स्वीकृत भएको देखियो। त्यसै गरी 2,244 चाहिँ विधा चाहिँ सिस्टमबाट स्वीकृत गरेको देखिन्छ, 1,425 चाहिँ कार्डबाटै गरेको देखिन्छ। एकदम प्रभावकारी देखिन्छ, यो चाहिँ क्रमैसित लागू गर्नुपर्छ। यसलाई चाहिँ वर्षै पछि चाहिँ नेपाल सरकारले प्राथमिकता दिएको खण्डमा प्राथमिकता साथ हामीले लागू गर्ने भनेर हामी लागि परेका छौँ। यो अनुसार चाहिँ एकै वर्षमा यति हुनु भनेको ठुलै कुरा हो। अब मान्छेहरूले रुचाएका पनि छन्, धेरै अफिसले चाहिँ यो राम्रो गर्न भएको छ भन्ने कुरा चाहिँ हाम्रो मेसेज भएको छ। हामी ट्रेनिङ दिन जाँदाखेरि सबैलाई सेटिस्फाई गरेर आएको छौँ। हामीले अब सबैभन्दा अगाडि त हामी तालिम नै प्राथमिकता दिनु पर्यो, अनि हामीले हेल्प डेस्कहरू हामीले सेनाभरि नै 10-12 जना चाहिँ हेल्प डेस्कका कर्मचारीहरू छन्। फोन गर्ने बित्तिकै चाहिँ जहाँ समस्या परेको छ त्यहीँ गएर चाहिँ दिने किसिमले हामीले गरेर
यसका लागि देशैभर उच्च गतिको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र प्रविधि वृद्धिका कार्यक्रमलाई तीव्रताका साथ कार्यान्वयन गरिने समेत सरकारको नीति तथा कार्यक्रम रहेको छ। देशैभर रहेका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरी काम गर्न सकिएमा थप सहज सरल र पारदर्शी हुनुका साथै सरकारको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणामा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
कोइला बाली निदाउँदा निसासिने डर छ, राम्रोसँग आगो निभाइ सुत्न जानु पर्छ, फागुन पछि हटी जान्छ जाडो पर पर, पुष र माघ दुई महिना चाहिँ विशेष ख्याल गर, तातो खानु झोलिलो पोसिलो न्यानो हुने उपाय सजिलो।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी राष्ट्रिय समाचार समिति राससकको कार्य प्रगतिका सन्दर्भमा चर्चा गर्दैछौ। यसका लागि कुराकानीमा हुनुहुन्छ राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा।
राष्ट्रिय समाचार समिति के कस्ता काम भइरहेका छन्, कस्तो छ अवस्था?
क्रमशः सुधारका योजनाहरू हामीले कार्यान्वयन गर्न हामी गइरहेका छौँ। केही कामहरू हामीले नयाँ ढङ्गले थालेका छौँ, केही कामहरू हामीले परीक्षणका रूपमा पनि गरेका छौँ। तपाईँलाई थाहा होला, यसभन्दा अगाडि हामीले नयाँ सेवाका रूपमा चाहिँ दोस्रो विदेशी सेवाहरू सञ्चालन गरेका छौँ। विदेशी सेवा अहिले प्रभावकारी बन्दै गइरहेको छ बिस्तारै, दैनिक झन्डै 25-30 क्लिप चाहिँ हामीले उज्जवल क्लिप चाहिँ हामीले खोलेका छौँ। अनलाइन र टिभी माध्यमहरूलाई चाहिँ निकै सहयोग पुर्याएको तिनको सहयोग दिनुभएको छ। हामीलाई अझै बढी विस्तार विकास गर्ने पक्षमा छौँ हामी। त्यसो भने हामीले पछिल्लो निर्वाचनका बेलामा चाहिँ हामीले ट्रायल गरेर हामीले परीक्षण गरेका छौँ। त्यो परीक्षण सफल भएको छ। त्यो के भने मतगणनाको बेलामा चाहिँ 4 गतेदेखि लिएर झन्डै तपाईँको 13-14 गतेसम्म चाहिँ हामीले 24 घन्टे सेवा हामीले राखेको सुरु हामीले दिन सञ्चालन गऱ्यौँ। हामीले 24 घन्टे सेवा सञ्चालन गर्दाखेरि चाहिँ हाम्रा सेवाग्राहीहरूले पनि अत्यन्तै एप्रिसिएट गर्नुभयो, निरन्तरता दिनुपर्छ भन्ने सुझाव हामीलाई प्राप्त भएको छ उहाँहरूबाट। र अहिलेको जमानामा के हो भन्दाखेरि अहिलेको जमानामा मिडियाको डेडलाइन हुँदैन भन्छन्। खास गरी डिजिटल मिडिया आइसकेपछि, अनलाइन मिडियाहरू आइसकेपछि चाहिँ मिडियाको डेडलाइन हुँदैन। पहिला जस्तो जमानामा डेडलाइन हुने गर्थ्यो, अब चाहिँ त्यस्तो अवस्था कन्टिन्यू गरिरहन्छ भन्ने कुरा हो। हामी सेवा प्रवाहकर्ता भएको कारणले गर्दाखेरि हामी हाम्रा सेवाग्राहीको अवस्थालाई विचार गर्नुपर्छ। हामी बिस्तारै के छ भन्दाखेरि हाम्रो सेवालाई 24 घन्टा गर्न सकिन्छ भन्ने सोचमा छौँ। राष्ट्रका सम्पत्तिहरू देशव्यापी रूपमा छन्, होइन, घर छ, जग्गा छ, यी कुराहरूको व्यवस्थापनका सन्दर्भमा पनि हामीले काम अगाडि बढाएका छौँ। अन्तर्राष्ट्रिय स्तरको एउटा राम्रो यो तालिम केन्द्र निर्माणको प्रक्रियालाई अगाडि बढाएका छौँ। त्यसको बजेट पनि बहुवर्षीयका रूपमा विनियोजन भइसकेको छ। त्यो तालिम सेन्टर बनेका खण्डमा अनि मलाई लाग्छ राष्ट्रका लागि मात्रै होइन, यो नेपालका सबै सञ्चार माध्यमका लागि र सबै तालिम गराउन चाहने संस्थाका लागि चाहिँ एउटा महत्वपूर्ण भेन्यू हुँदैछ। त्यो चाहिँ होइन उहिले क्रिप्ट एउटा अन्तर्राष्ट्रिय स्तरको चाहिँ टेलि सञ्चारका रूपमा चाहिँ त्यसले मान्यता पाउनेछ र हामी सञ्चालन गर्न सक्षम हुने खालको संरचना निर्माणको पक्षमा छ र त्यसको डिपिआर बनिसकेको छ। अब छिटै त्यो चाहिँ हामी टेन्डरमा लाने प्रक्रियामा छौँ। हाम्रो सम्पत्ति हाम्रो काँक्राभित्रमा छ, त्यहाँ पनि हामीले नेपाल सूचना केन्द्र अवधारणाले चाहिँ काम अगाडि बढाएका छौँ। हामीले उसको अवधारणा हामीले बनाएर सञ्चार मन्त्रालयमा हामीले पठाएका छौँ। होइन यस्तै खालको के छ भने अहिले पोखरामा पनि हामीले हाम्रो जग्गा छ पोखरामा पनि, पोखरामा पनि हामीले भौतिक संरचना विकास गर्ने उसमा लागेका छौँ। त्यहाँ पनि हाम्रो डिपिआर बनिरहेको छ। त्यहाँ पनि हामी के छ भने एउटा अनुसन्धान केन्द्र जस्तो योजना हामीले त्यहाँ गर्न लागेका छौँ। अहिले भानगढीमा पनि हामी के छ भन्दाखेरि सुदूरपश्चिम मिडिया विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्ने कि भन्ने हाम्रो सोच छ। हाम्रो त्यहाँ पनि जग्गा छ। जस्तै के छ भन्दाखेरि हामीले भौतिक सम्पत्तिहरू छन् अधिकतम उपयोग गर्ने हामीले चाहिँ नीति लिएका छौँ। त्यसको काम पनि हामीले अगाडि बढाएका छौँ। बजारमा निकै बग्यताहरू थिए, निकै रकम बग्यता थियो, झन्डै 1 करोड भाडाहरूमा बग्यता रकम थियो र हामीले यस बिचमा चाहिँ हामीले त्यो रकम पनि के छ भन्दाखेरि राष्ट्रले प्राप्त गर्ने प्रक्रिया हामीले अगाडि बढाएका छौँ। झन्डै हामीले यस बिचमा 3-4 महिनाभित्र हामीले 55,000 लाख हाम्रो बजारबाट हामीले उठाउने सफलता पाएको छ। त्यसरी नै अरू महत्त्वपूर्ण काम गर्न खोजेको भनेको सेवाग्राही विस्तारमा पनि हामीले काम गरिरहेका छौँ। हामी राष्ट्र हो, राष्ट्र सङ्घ समिति हो, यो देशको एकमात्र समाज सरकार हो। हाम्रो मूल दायित्व भनेको हाम्रा सेवाहरू चाहिँ हाम्रो सेवाग्राहीसँग पुर्याउनु हो, होइन। यदि सेवाग्राहीसँग पुर्याउनै सकेन भन्दाखेरि हाम्रो गरेको कुनै आफ्नो रहँदैन। सेवाग्राही विस्तार अभियान पनि हामीले सञ्चालन गरेका छौँ। अहिलेसम्म हामी मिडिया हाउसहरूलाई वा मिडिया आउटलेटलाई मात्रै हामी हाम्रा सेवाग्राहीका रूपमा सुधार गर्न तयार थियौँ अहिलेसम्मको अवस्थामा, होइन राष्ट्र। तर अब हामीले के गरेका छौँ भन्दाखेरि यो राष्ट्रको सेवा लिन चाहने अन्यलाई पनि हामीले छुट गर्ने, हामीले त्यो स्वीकृति दिने, त्यो अथवा उहाँहरूलाई पनि त्यो सेवा दिने हामीले रणनीति बनाएका छौँ। यस अर्थमा यस अर्थ के छ भने अब यो स्थानीय तह नेपाल सरकारको मन्त्रालयहरू, प्रदेश मन्त्रालयहरू, सङ्घीय मन्त्रालय मार्फत पनि उद्योगहरू त्यहाँ पनि हामीले आफ्नो सेवा पुर्याउने, उहाँहरूलाई पनि सेवाग्राही बनाउन सकिने भन्ने खालको हामीले नीति लिएका छौँ। मलाई लाग्छ आगामी दिनमा त यो नीतिले हामीलाई महत्वपूर्ण रूपमा भर्ती गर्छ। आफू चाहिँ अलिकति छ भने सरकारको सम्पूर्ण रकमको चाहिँ सरकारबाट अनुदान प्राप्त छ। त्यसले गर्दाखेरि हामी एक्सपान हुन सकेका छैनौँ जस्तो लाग्छ, अर्थको सुविधा छैनसँग। त्यसले अब यो सबै जति पनि मैले कुराकानी गरेँ ग्राहक विस्तार अभियानको सन्दर्भमा अथवा के छ भने बजारको ठाउँ रकम सङ्घन गर्ने सन्दर्भमा हाम्रो सभा प्रभावकारी बनाउने सन्दर्भमा अलिकति अगाडि बढाउँछ कि भन्ने हामीले आशा गरेका छौँ। त्यस अनुसार हामीले समाचारमा पनि सुधार गरेका छौँ। हामीले फोटोमा पनि हामीले धेरै सुधार गरेर म चाहन्छु। निर्वाचनसँग सम्बन्धित मात्रै हामीले 6,000 फोटो हामीले डेफिनेट गरेको रहेछौँ। हामीले हाम्रो क्वालिटी पनि मेन्टेन गर्न हामी खोजिरहेका छौँ भने स्पिड पनि हामीले मेन्टेन गरिरहेका छौँ। त्यसमा नेसनल न्युज एजेन्सीको विश्वभरिकै न्युज एजेन्सीहरूको बडा महत्वपूर्ण कुरो के छ भन्दाखेरि तपाईँले स्पिड पनि मेन्टेन गर्नुपर्छ र क्वालिटी पनि मेन्टेन गर्नुपर्छ। होइन हामी दुइटै दुईटै कुरामा मेन्टेन गर्ने प्रयासमा छौँ र हाम्रो समाचारको स्तर पनि हामीले पाएको फिडब्याक, हामीले पाएको जति हामीले पाएको जानकारी अनुसार चाहिँ हाम्रो समाचारको स्तर पनि विगतको भन्दा त्यो फिडब्याक पाएका छौँ। यो त निरन्तर सुधार हुने प्रक्रिया हो। हामी अझै पनि भोलिको दिनमा अझै काम गर्छौँ।
हजुर, यो अडियो न्युजहरू कतिको प्रभावकारी भएको छ?
अडियो क्लिपहरू मात्रै होइन, हामीले दिने प्रयास गरेका छौँ तर अडियो न्युजमा हामीले त्यति सफलता प्राप्त गर्न सकेका छैनौँ। होइन, खास गरी हामीले पछि सर्वदृश्य सेवा सञ्चालन गरिसकेपछि चाहिँ हामीले त्यो सर्वदृश्य सेवा र अडियोसँग लाने भन्ने हामीले कुरा गरेको हो। तर त्यो जति प्रभावकारी हुन सक्नुपर्ने थियो त्यति प्रभावकारी हुन सकेका छ, हामी त्यति हुन सकेको छैन कि भन्ने हामीले आफूलाई पनि लागेको छ र हाम्रो हामीले प्राप्त गरेको फिडब्याक पनि त्यही नै छ। तर हामी के छ भन्दाखेरि यो सेवालाई अझै प्रभावकारी ढङ्गमा चाहिँ हामीलाई पर्याप्त छैन। जुन ढङ्गमा जति जानु पर्थ्यो
त्यतिकै पर्याप्त हुन सकेको छैन होइन। त्यसो भए अरू पनि कुरा के हो भन्दाखेरि हामीले स्थानीय स्तरबाट सामग्री सङ्कलन गर्नुपर्ने हुन्छ भन्दाखेरि स्थानीय स्तरमा अडियोको लागि अलग, भिजुअलका लागि अलग, फोटोको लागि अलग, नेपाली टेक्स्टका लागि अलग भनेर फरक फरक संवाददाता राख्न सम्भव त्यति हुँदैन। एउटै संवाददाताबाट हामीले सबै खालका सेवाहरू हामीले दिनुपर्ने बाध्यात्मक अवस्था छ। हाम्रो आर्थिक सीमितताका कारणले गर्दाखेरि हामीले चाहिँ त्यो हामीले त्यो सकिरहेका छैनौँ। कतिपय ठाउँमा हामीले प्रयास त गरेका छौँ हामीले, तर त्यो हामीले गरेको प्रयास चाहिँ पर्याप्त छैन। त्यसैले एकैजना व्यक्ति एउटै व्यक्तिले सबै खालको सेवाहरू सन्तोषन गर्दाखेरि चाहिँ केही समस्या छ। हामीले तालिम उहाँहरूलाई तालिम पनि दिन सकिरहेका छैनौँ होइन, हामीले उहाँलाई दक्ष पनि बनाउन सकिरहेका छैनौँ। गर्दाखेरि हाम्रो एउटा ल्याकिङ बाटो के छ भन्दाखेरि हामीले हाम्रो रिपोर्टरहरूलाई प्रशिक्षित गर्न जरुरी छ, प्रशिक्षित गर्नुपर्ने जरुरी छ। अब यसका लागि हाम्रो मात्रै प्रयासले हामीले खोजे जतिको सफलता प्राप्त गर्न गाह्रो हुन सक्छ। हामी के छ भने यसमा चाहिँ सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्न हामी तयार छौँ। हामी त्यसको खोजी पनि गरिरहेका छौँ। जस्तै अब रेडियो नेपालकै कुरा गर्ने हो भने रेडियो नेपाल अडियोमा एक्सपर्ट संस्था हो होइन। मैले अब रेडियो नेपाल र राष्ट्रसँग मिलेर चाहिँ दुवै थ्री रिपोर्टरलाई, रेडियोका रिपोर्टरलाई पनि राष्ट्रका रिपोर्टरलाई पनि हामीले संयुक्त रूपमा त्यस्ता कार्यक्रम गर्न सक्छौँ। मैले खालि उदाहरण मात्र दिएको यो होइन, अरू पनि त्यस्ता खालको हुन सक्ने स्थिति छ।
राष्ट्रले उपलब्ध गराउने समाचार सामग्रीहरूमा विश्वसनीयतामा चाहिँ कतिको प्रश्न उठ्ने गर्छ?
राष्ट्रको समाचार गलत हो, राष्ट्रको समाचारमा केही प्रिन्ट मिस्टेक भयो होला, केही प्रुफका गल्तीहरू भयो होला भन्ने कुरा चाहिँ यसलाई अस्वीकार गर्न सकिँदैन होइन। अब त्यहाँबाट सुधा शुद्धिका दृष्टिकोणले केही ल्याकिङ रहेको हुन सक्छ, त्यो कुरालाई सहायक धेरै बढी असहायक मान्नुपर्ने स्थिति हुँदैन। प्रिन्ट मिस्टेक हुन्छ कहिले काहीँ होइन, तर नहुनुपर्ने कुरा हो, त्यो पनि हुन्छ, हुन सक्छ। समाचारै गलत हो, समाचार नै होइन, फेक हो भन्ने खालको समस्या चाहिँ हामीले हेर्नु परेको स्थिति छैन जस्तो लाग्छ मलाई चाहिँ होइन। अब कहीं के त्यस्तो भएको होला भने मेरो जानकारीमा नभएको हुनसक्छ, तर विश्वसनीयताको दृष्टिकोण मलाई के लाग्छ भन्दाखेरि नेपालकै सन्दर्भ कुरा गर्ने हो भने सम्भवतः सबैभन्दा विश्वसनीय समाचार संस्था सञ्चार माध्यम भनेकै राष्ट्र हो भन्ने जस्तो लाग्छ मलाई। किनभने धेरै मिडिया यस्ता छन् नेपालमा जसले आफूले समाचार तयार गरेको हुन्छ तर भेरिफाईका लागि उसले राष्ट्रको समाचार कुरेर बस्छ। उसले यो के हो त, उसले आफ्नै रिपोर्टर पठाएर समाचार उसले सङ्कलन गरे हुन्छ, समाचार तयार गरेको हुन्छ, राष्ट्रको बुलेटिनमा नहुँदैसम्म चाहिँ उसले त्यो समाचार सम्प्रेषण गर्दैन भन्ने पनि हामीले पाएका छौँ। त्यसले गर्दाखेरि राष्ट्रको समाचारलाई सामान्यतया सञ्चार माध्यमहरूले तीन प्रकारले लिने गर्दछन्, तीन प्रकारले प्रयोग गर्ने गर्दछन् भन्ने मेरो बुझाइ हो। एउटा बुझाइ के भन्दाखेरि राष्ट्रले प्रवाह गरेका समाचारहरूलाई उसले जस्ताको त्यस्तै प्रयोग गर्छ। एक दोस्रो कुरा भनेको के छ भन्दाखेरि उसले त्यहाँबाट क्ल्यू पाउँछ, राष्ट्रले फलानु रिपोर्टिङ गरेर चाहिँ पनि रिपोर्टिङ गर्नुपर्छ भन्ने क्ल्यू पाउँछ, र त्यसको भनेको भेरिफाई गर्छ। राष्ट्रको समाचारका आधारमा चाहिँ उसले आफ्ना समाचारहरूलाई भेरिफाई गर्छ। भेरिफाई गर्ने माध्यम अन्य सञ्चार माध्यमहरूले आफ्ना समाचारहरू भेरिफाई गर्नका लागि पनि राष्ट्रको समाचार हेर्छन्। यसको अर्थ के हो भन्दाखेरि राष्ट्र विश्वसनीयताको दृष्टिकोणले अब्बल छ भन्ने कुराको प्रमाण।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय समाचार समिति राष्ट्रका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा।
आज पनि मात्तिएर आएछन् होइन, कति ढोक्न सक्या होला भने।
कति बेर लगाए कि जाबो ढोका खोल्न पनि
होइन। तपाईँलाई आफ्नो स्वास्थ्यको, मेरो अनि लालावालाको अलिकति पनि ख्याल छैन? जहिले पनि यसरी रक्सी मात्र धोकेर जीवन चल्छ। आफ्नी बहिनीमा कहाँबाट कहाँ पुगिसके, आफ्नो भने भएको यही घरबार परि जाला भन्ने डर।
धुमपान र मद्यपान जस्ता खराब आचरणहरूबाट टाढा रहूं, सुखी अनि स्वस्थ जीवन बिताऊ।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ।
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।